नमस्कार, कार्यक्रम पैसाका कुरामा प्रेम छेत्रीको स्वागत छ।
नमस्कार र स्वागत छ, म माया कण्डेलको पनि।
सुने जितिन्छ विजय एफएम 101.6 कार्यक्रम पैसाका कुरासँगै हामी अबको आधा घण्टासम्म तपाईँसँगै रहनेछौँ।
आमदानीका कुरा, खर्चका कुरा, बचतका कुरा, किनमेलका कुरा, समग्रमा पैसाका कुरा, हामी पैसासँग जोडिएर कार्यक्रममा विभिन्न पाटोमा कुराकानी गर्छौँ।
आज हामीले कार्यक्रममा उद्यमीका कुरा गर्नेछौँ। विशेष गरेर गैंडाकोटमा न्यौपाने लघु उद्यम केन्द्र मार्फत केही व्यक्तिले बाँसका ऱ्याक र मुढा बनाई आफ्नो लागि रोजगारीको अवस्था सिर्जना गरेका छन्। यसबाट केहीले रोजगारी पनि पाएका छन्। यिनै मध्येका एक नन्दलाल न्यौपानेका कुरा आज हामी सुन्छौँ।
यो बर्सातमा जस्तो असार र साउनमा सबभन्दा कम हुने समय हो। भदौ असारदेखि चाहिँ जस्तो 40-50 बनाउन सकियो भने उत्पादनमा चाहिँ 25 माथि हुँदा राम्रो कमाइ हुन्छ। जस्तो 15-20 हो भने खर्च घटाएर यस्तै 15,000-25,000 चाहिँ महिना मासिक बच्छ।
बाँसकै सामग्रीबाट बनाउन सकिने ऱ्याक र मुढा बनाए केही आमदानी गर्न सफल कला नेउपानेसँग रहेर आमदानी, खर्च र बचतका कुरा पनि हामीले गरेका छौँ।
हामीले त अब अर्काको देशमा गएर कमाउनु भन्दा यही कामलाई नै अझै ठुलो गराउन सक्नु, अब जस्तै हामीले ऱ्याक मात्र ठोक्यो भने त्यसमा मुढा थप्नु अनि अर्कै स्टाइलको चुरिस्टिनहरू थप्नु, यिनीहरू कामहरू बढ्दै गयो भने हाम्रो लगानी नै बढ्दै जान्छ, हाम्रो आय पनि बढ्दै जान्छ।
देशको युवा जनशक्तिलाई स्वरोजगार बनाउन राज्यले विभिन्न पहल कदमी गर्दै आएको छ। विभिन्न पहल कदमी गर्दै आएको भए पनि यस क्षेत्रमा आशातीत सफलता प्राप्त गर्न भने अझै सकेको छैन। वर्षेनी 4-5 लाख युवा श्रम गर्न श्रम बजारसम्म जाने गर्छन्। यी युवा जनशक्तिलाई देशमा नै रोजगारी सिर्जना हुन नसक्नाले वर्षेनी लाखौँ संख्यामा युवा शक्ति रोजगारका लागि विदेशिने गरेको कटु यथार्थ हामी बीच छ।
विकास र समृद्धि हासिल गरी सुखी नेपाली, समृद्ध नेपाल निर्माण गर्ने राष्ट्र निर्माणको ऐतिहासिक राष्ट्रिय लक्ष्य हासिल गर्न देशमा भएको सम्पूर्ण युवा शक्ति र स्रोत साधनको व्यापक परिचालन हुन अनिवार्य जस्तै छ। केहीले त यसलाई आत्मसात पनि गरेका छन्।
आफैले आफ्नो लागि पैसा कमाउँदा भाग्यमानी महसुस गर्ने गैंडाकोट 2K कला न्यौपानेले आफैले कमाएर दिनको 200 रुपियाँ बचत गर्ने गरेको बताउनुहुन्छ। श्रीमानको सहयोग पाएमा अझ धेरै काम गरेर धेरै कमाउन सक्ने पनि उहाँको भनाइ छ। सुनौ, बाँसका सामग्रीबाट उहाँले कसरी कमाउनुहुन्छ, उहाँकै कुरा।
यो काम चाहिँ मैले घर परिवारबाटै सिकेको, तालिम पनि लिन गएँ एकचोटि काउसती, अनि काउसतीमा एकैचोटि तालिम लिएर 5 दिने तालिम लिइसकेपछि अनि घरबाटै घर परिवारबाटै सिकेको।
कतिवटा बनाउनुहुन्छ नि दिनमा?
मैले फेरेम दिनमा 25-30 बनाउँछु, ऱ्याक 10-12 बनाउँछु।
त्यति बनाए बापत चाहिँ पारिश्रमिक ज्याला कति हुन्छ नि?
प्रायः पारिश्रमिक ज्याला चाहिँ गोटा अनुसार, अब कति, अब 25 उठाइन्छ भने एउटाको 20-25 दरले पाइन्छ, फेरेम उठाइयो भने, ऱ्याक उठाइयो भने एउटाको 40-50 दरले पाइन्छ।
आमदानी गर्नुहुन्छ, आमदानीलाई खर्च कतिको हुन्छ, खर्च कसरी व्यवस्थापन गर्नुहुन्छ?
यसैबाट नै जीविका चलाउने।
केमा खर्च हुन्छ, कसरी खर्च गर्नुहुन्छ? घरमा केमा खर्च गर्नुहुन्छ? बच्चा बच्चीलाई पढाउन अथवा चामल किन्न, केमा खर्च हुन्छ बढी?
यसबाट बढी खर्च भनेको त बच्चाको लागि मात्रै हो, स्कुलमा फिस तिर्नुदेखि लिएर बच्चाहरूको खाजापान यताउता सबै यसबाट नै मिल्छ। घरमा रासन चाहिँ अब त्यसमा नि, अब गर्दिनँ भन्न मिलेन, त्यसमा नि गरिन्छ, खाना खानै पर्यो, लाउनै पर्यो, यताउता गर्दा। एकदम विशेष खर्च भनेको चाहिँ त्यही बच्चाहरूको लागि मात्रै हुन्छ।
खर्च गर्नुहुन्छ, कमाउनु पनि हुन्छ, भविष्यलाई पैसा चाहिन्छ भनेर चाहिँ बचत कतिको गर्नुहुन्छ?
बचत पनि ठिकै, अब त्यो आफ्नो समस्या समाधान भएर उब्रिएको पैसा चाहिँ बचतमा जान्छ। मैले दिनको अब एक, अब शुक्रबार शनिबारसम्म अब म 7 दिनमा 1400 जम्मा गर्छु।
14,000 जम्मा गर्नुहुन्छ
दिनको 200 दिनको 200 को दरले जम्मा गर्छ
मासिक रूपमा यति नै कमाउँछु भन्ने छ
यति नै कमाउँछु भन्ने त अझै बढी पनि छ तर अब के गर्ने टाइम त्यस्तै छ टाइम मिलेदेखि अझै बढी पनि हुन्छ टाइम मिलेन भने यति नै हुन्छ
यति नै भन्नाले कति मासिक रूपमा ट्याक्कै कति अनुमान हुन्छ नि मैले यतिदेखि यतिसम्म कमाउँछु भन्ने कति छ तपाईँको अनुमान
मेरो अनुमान त अब बुढोले साथ दिनुभयो भने 5-7 हजार पनि हुनसक्छ बुढोले साथ दिनुभएन भने 2-4 हजार पनि हुनसक्छ 8-10 हजार पनि हुनसक्छ सहयोग पाएँ भने त्यही
पैसा कमाउन पैसा बचाउन के गर्यो भने चाहिँ अझ धेरै पैसा कमाउन सकिन्छ अझ धेरै पैसा बचत गर्न सकिन्छ र भविष्यलाई पनि आफू सुरक्षित हुन सकिन्छ जस्तो लाग्छ
हामीले त अब अर्काको देशमा गएर कमाउनु भन्दा यही कामलाई नै अझै ठुलो गराउन सक्नु अब जस्तै हामीले ऱ्याक मात्र ठोक्यो भने त्यसमा मुढा थप्नु अनि अर्कै स्टाइलको चुरिस्टिनहरू थप्नु यिनीहरू कामहरू बढ्दै गयो भने हाम्रो लगानी नै बढ्दै जान्छ हाम्रो आय पनि बढ्दै जान्छ जस्तो लाग्छ मलाई
यसरी काम गरेर आफैले पैसा कमाएर आफैले खर्च गर्दा चाहिँ कस्तो लाग्छ
म त एकदमै भाग्यवानी लाग्छ किन कतिपय मान्छेहरूले काम नपाएर लागु पदार्थमा बढी हिँडिरहेका छन् नि विकृति फैलाइरहेका छन् किन हामी त्यस्तो साथ काम नभइदिएको भए हामी पनि त्यसैमा लागिन्थ्यो होला अब त्यस्तै लाग्छ हामी त एकदम भाग्यमानी लाग्छ यो काम गर्न पाउँदा त
महिलाहरूको लागि चाहिँ आफैले आमदानी गरेर खर्च गर्न चाहिँ कतिको महत्त्व देख्नुहुन्छ
एकदमै महत्त्व देख्छु किन आफ्नो जीवन निर्वाह गर्नको लागि कसैको आश नगरौँ भर नपरौँ आफ्नो खुट्टामा आफै आफै टेकौँ आफूले सिप सिकौँ भनेर यस्तो कुरा म
यो समय चाहिँ कति कति समय चाहिँ काममा दिनुहुन्छ
अब गृहिणी हो हेर्नु गृहिणी भएपछि अब घरको यता त्यता नि खानपिन नि भ्याउन पऱ्यो बच्चा पुऱ्याउनु पऱ्यो बच्चा पुऱ्याएर आइसकेपछि बल्ल अब 11-12 बजीबाट बल्ल सुरु हुन्छ अब 3 बजी फेरि बच्चा लिन जाने बेला हुन्छ 3 बजी बच्चा लिएर आएर खानासाना खाजा खुवाएर बच्चालाई अनि बल्ल खाजा खुवाइसकेपछि अमुक गराएर अनि फेरि पछि यही काम सुरु गर्ने हो यति भने टाइम नै हुँदैन
घरेलु तथा साना उद्योग कार्यालयले आफूहरूलाई सिपमूलक तालिम दिएपछि अहिले बाँसको मुढा र ऱ्याक बनाएर मासिक 15-25 हजारसम्म आमदानी गर्दै आएको गैडाकोट 2 नेउपाने लघु उद्यम व्यवसायका सञ्चालक नन्दलाल नेउपानेको भनाइ छ उहाँले बाँसबाट उत्पादित सामानले मुढा र ऱ्याक बनाएर गाउँटोलका साथै नवलपुर चितवन र आसपासका जिल्लामा उत्पादित सामान बिक्री वितरण गरी राम्रो आमदानी गर्दै आउनु भएको छ सोही उद्यम केन्द्रमा बचतलाई प्रोत्साहन गर्न आय आर्जन बचत कोष पनि सञ्चालन गरिएको छ त्यस कोषमा बचतसँगै लगानीका लागि ऋण पनि पाउन सकिन्छ अब लघु उद्यम व्यवसाय सञ्चालक नन्दलाल नेउपानेका कुरा सुनौ
अहिले यही नारायणी किनारमा बाँस सम्बन्धी 56-57 सालदेखि लघु उद्यम तथा घरेलुबाट तालिम पाए पश्चात यो लघु उद्यममा समावेश भएर बेदमास सम्बन्धीको तालिम लिएर यो बाँसको ऱ्याक मुढा हस्तकला बनाउने यो समय र सिजन अनुसारको बनाउँदै जाने उत्पादन गर्ने गरिराखेको छु
56-57 सालदेखि गर्नुभयो तालिम लिनुपर्छ भनेर चाहिँ तपाईँलाई कसले प्रोत्साहन गर्नुभयो तालिम लिन चाहिँ कति दिने तालिम लिनुभयो
हजुर मैले यसको बेदबाँस सम्बन्धीको तालिम चाहिँ 3 महिने तालिम लिएको हो यसमा प्रोत्साहन दिने चाहिँ नेपाल घरेलु विकास कार्यालय र लघु उद्यम विकास कार्यक्रम संयुक्त भएर सङ्गठन बनाउनु पर्छ सङ्गठनमा बचत गर्न सिक्नुपर्छ कमाउन सिक्नुपर्छ काम सानो ठुलो हुँदैन व्यवसाय गरे आफ्नो व्यवसाय स्वरोजगार बनिन्छ भन्ने कुराहरू के उद्देश्य परामर्श पाएको हुनाले यो ठिक हो भन्ने लागेर तालिम सुरुवात गरियो त्यसपछि चाहिँ निरन्तरता दिइराखेको छ आजसम्म
बेतबासको लघु उद्यम सञ्चालन गर्नुभएको छ योभन्दा पहिला चाहिँ के गर्नुहुन्थ्यो
यसभन्दा यो बाँसको तालिमभन्दा पहिला सानो चोकमा बसेर चिया पसल गरिरहेको थिएँ र रिक्सा चलाउने रिक्सा व्यवसाय रिक्सा चलाउँदै एउटा दुइटा रिक्सा किनेर चलाउने अर्कोलाई चलाउन दिने पनि गर्दै थिएँ त्यसपछि यो बाँसको तालिम र यो बचत गर्ने बानी र यो आत्मबल बढाउने काम चाहिँ जुन यो दुईवटा संस्थाहरूले गरे र ठाउँ ठाउँको भ्रमण र बाँस सम्बन्धी उपार्जन गरेर परिवार चलाउन यी सबै कुरा गर्न सकिन्छ भन्ने ठाउँ ठाउँको भ्रमण गराएर यसबाट पनि उद्यम सिर्जना हुन्छ, यसबाट जीविकोपार्जन हुन्छ, सफल हुन सक्नुपर्छ, बजार हामी मिलाइदिन्छौँ भन्ने कुराहरू लघुद्यम विकास कार्यक्रमले गरेपछि बजारीकरण उसले गरिदिने हिसाबमा चाहिँ यी जतासुकै घुमिसकेपछि र भ्रमण पाइसकेपछि आत्मबल बढ्यो, यसबाट गर्न सकिन्छ भन्ने लाग्यो। हामी नेपालीहरूमा अलिकता कमजोरी के भने सामग्रीहरू बनाएर 150-200 पिस भइसकेपछि बेच्न जाने बेलामा चाहिँ अलिकता निकै कठिनाई परेको थियो। जस्तो ऱ्याकमा ऱ्याकहरू ठेलामा भरि पारेर हिँड्दा यो कहाँ गोदाममा राख्न हिँडेको हो कि बेच्न हिँडेको हो भनेर बाटामा मान्छेहरूले कुरा गर्थे। आफूले चिज लिएर हिँड्दाखेरि बेच्न हिँडेको यति पर्छ भन्न झट्टै नआएर दुःख पाए केही समय। त्यसपछि यहाँ नारायणघाटदेखि यो हवाईजहाज ग्राउन्ड हुँदै भरतपुर पुग्छु, शरदपुर पुग्छु, कहाँ गएर बोल्ने होला, त्यो बोल्न चाहिँ यो बेच्न ल्याएको हो, यति पैसा पर्छ, किन्नुहोस्, आवश्यक पर्छ भनेर भन्न चाहिँ झट्टै आएको थिएन। र लाज चाहिँ पहिलो हटाउनु पर्ने चाहिँ व्यवसाय गर्नको लागि यस्तै अनुभव भएको छ।
तपाईँले यो सुरुवात गर्नुभयो लघु उद्यम, सुरुवातमा कति लगानीमा चाहिँ सुरुवात गर्नुभयो?
सुरु गर्दाखेरि त हामी 3-4 मिलेर 100-100 रुपियाँ उठाएर 400 रुपियाँ भयो। त्यो 400 रुपियाँ चाहिँ एउटा रिक्सा बोलाएर बाँस पाइने ठाउँतिर जान्थ्यौँ, या लङ्कु भन्ने ठाउँमा बाँस पाइन्थ्यो, त्यो ठाउँतिर घुमेर 100-100 रुपियाँको बाँस किनेर 100 रुपियाँ 25 रुपियाँ रिक्सालाई भाडा तिर्ने, अरू चाहिँ यहाँ घरमा ल्याएर मास बाँड्ने। हामी 3-4 उद्यमी मिलेर 100-100 रुपियाँको मास ल्याइन्थ्यो र त्यो बाँडेर ऱ्याक बनायो। ऱ्याक बनाएपछि बेच्न जान सकिन्छ कि सकिन्न भन्ने त्यही डर लागिरहन्थ्यो, भरे नगद बन्छ कि बन्दैन। बाँस किनियो र मजदुरी त्यसैमा लाग्यो, भरे गएर बिग्छ कि बिग्दैन भन्ने अलि ढुक्क थिएन, कहाँ कसले किन्छ भन्ने थियो। बजारीकरणमा अलि सुरुवातमा समस्या थियो, पछि लगभग 2-3 वर्षको मिहिनेतपछि अहिले चाहिँ त म्याग्दीदेखि बिरगन्जबाट र यता बर्दियाबाट यता दाङहराई बुटोल यी हरेक ठाउँबाट माग बढी छ। उत्पादनमा अलि यो अन्य कारणले जुन मान्छेहरू यहाँ काम गर्ने मान्छे अलि कमी पर्न गएको छ अहिले, तर माग चाहिँ निकै छ, जति बनाए पनि बिक्ने चाहिँ अवस्थामा प्रचार प्रसार भएको छ।
100 रुपियाँमा बाँस किनेर ल्याएर बनाउँछु भन्नुभयो, 100 रुपियाँमा चाहिँ कति बाँस पाइन्थ्यो?
100 रुपियाँमा त्यो बेलामा त 5-7 रुपियाँसम्ममा रोजेर ठुल्ठुला बाँस पाइन्थ्यो र रिक्सा भाडा पनि जम्मा 25 रुपियाँ जुन अहिले 100 रुपियाँ भइरहेछ, त्यसरी अलिक सस्तो समय थियो। र लिस्टी काठहरू पनि 4 रुपियाँ किलो पाइन्थ्यो जुन अहिले 30 रुपियाँ किलो भएको छ, अलिक सस्तै समय थियो। ऱ्याक बनाएर तयारी गरेर बेच्दा पनि 60-80 रुपियाँमा बिक्री गरिन्थ्यो जुन अहिले 350 बिक्री गरिन्छ।
अब कसैले लघु उद्यम यही बाँसकै गर्न खोज्यो भने चाहिँ, तपाईँहरूले जस्तै गर्न खोज्यो भने चाहिँ कतिदेखि कतिसम्म चाहिँ लगानी गर्यो भने चाहिँ सुरुवात गर्न सकिन्छ?
हालको अवस्थामा चाहिँ यो लघु उद्यम व्यवसाय सुरु गर्न 3,000-5,000 प्रशस्त पुग्छ। यसमा त्यही सामानहरू पल्टी गरिराख्ने हो, यसमा धेरै लगानी पर्दैन र खतरा पनि हुँदैन। यो उद्यम गरेर यो एउटामा 50-60-70 रुपियाँलाई त्यो त्यसैलाई ठुलो देख्नु पर्यो र यो धेरै नाफा एउटै चिजबाट लिन्छु भनेर हुँदैन, त्यो आफ्नो बानी बिगार्नु मात्रै हो। थोरै कमाइ होस् र शुद्ध कमाइ होस्, निरन्तरता होस्, यसमा चाहिँ सन्तुष्ट हुन्छ।
तपाईँले 3-5 हजारमा लगानी गरेर उद्यम सुरु गर्न सकिन्छ भन्नुभयो, उद्यम गरिरहँदा कतिको मात्रामा कमाइ अथवा बचत गर्न सकिन्छ?
हजुर, यो आम्दानीको बारेमा त 3-5 लाखसम्म सबै खर्च कटाएर सालभरमा बचाउन सकिन्छ।
मासिक रूपमा चाहिँ कति हुन्छ?
मासिक रूपमा यो मान्छे काम गर्ने मान्छेहरू निकै पाएको बेलामा चाहिँ यो बर्सातमा जस्तो असार र साउनमा सबभन्दा कम हुने समय हो, भदौ असोजदेखि चाहिँ जस्तो 40-50 बनाउन सकियो भने उत्पादनमा चाहिँ 25 माथि हुँदा राम्रो कमाइ हुन्छ। जस्तो 15-20 हो भने खर्च कटाएर यस्तै 15,000-25,000 चाहिँ महिना मासिक बच्छ। हजुर, यो सानै लगानीबाट यो मेहनत बढी लाग्ने, समय र मान्छेको परिश्रम लाग्छ, ज्यालाहरू पनि त्यसैमा गर्नु पर्यो, त्यस हुनाले कमाइ पनि हुन्छ, मेहनत गरिराख्नुपर्छ, खालि बस्नु हुँदैन। बाँस सङ्कलन गर्ने गर्ने काँटी ल्याउने, अर्को लिस्टी पनि लगाइन्छ, यसमा लिस्टी ल्याउने र परिश्रम गरेर लगभग 30-40 उत्पादन गरियो भने एउटामा 50 आम्दानी हुँदाखेरि पनि त 40 गर्दा त भयो नि त, 2000 भयो दिनको हो। यसै गरी चाहिँ जति उत्पादन गर्न सक्यो उति राम्रो कमाइ हुन्छ।
अनि बचतको लागि चाहिँ तपाईँले के गर्नुहुन्छ?
बचत त लघुदिमीको बचत हामीहरू मासिक 200 दरले आफ्नै समूहमा बचत छ। त्यसबाहेक हामीले गाँडाकोट युवा क्लब अथवा वाणिज्य ब्याङ्कहरूमा पनि राख्छौँ, 2000, 5000, 3000 गरेर ठाउँ ठाउँमा राख्ने गरिएको छ।
यो कामदारहरूलाई पनि बचत गर्नुपर्छ भनेर सिकाउनुहुन्छ कि नै?
कामदारहरू हामी यो उद्यमी चाहिँ 22 यहाँ तालिम सिकेको हो, त्यसमध्येमा पनि काम गर्ने 15-16 यही बाँस सम्बन्धी काम पनि गरेका छन्। बचत गर्नको लागि त 55 छन् बचत गर्नेहरू। त्यसपछि बालबालिका आफ्नो छोराछोरी पढाउनुपर्छ, यस्तै सिपमूलक काममा आफू पनि लाग्नुपर्छ, पैसा बचत गर्न सिक्नुपर्छ। भइपरि आउँदाखेरि यो नजिकको बचत गरेको खण्डमा अब 10,000, 20,000, 40,000 हाम्रो समूहले बचत लगानी पनि गर्छ र 20,000 ऋण दिएकोलाई त्यस त्यो परिवारमा केही जाने मृत्यु भयो भने फेरि 10,000 थप एक महिनाको लागि निर्व्याजे कर्जा चलाउन पनि त्यस्तो खालको सहुलियत ऋण पनि सञ्चालन गरेको छ। हाम्रो कार्यक्रम चाहिँ राम्रै चलिरहेको छ।
आफ्नै ठाउँमा काम गरेर पैसा कमाइरहनु भएको छ, सबैको लागि चाहिँ के भन्न चाहनुहुन्छ?
हजुर, लघु उद्यम व्यवसायलाई आफ्नो मुख्य जीवनको उचित गन्तव्य ठानेर सानो ठुलो नभनेर लघु उद्यममा लागि पर्नुभयो भने हुनसक्छ आफूले रोजेका ठाउँ अनुसारको व्यवसाय सञ्चालन गर्न सक्नुहुन्छ। लघु उद्यम व्यवसाय गर्न अहिले सरकारको नीतिमा पनि लघु उद्यमप्रति फोकस गरेको छ। यसरी आफ्नो स्वदेशमै स्वरोजगार बनेर बस्न, स्वाभिमानी बनेर बस्न सबैलाई आग्रह गर्दछु। विदेशतिर जान, अर्काको मुख ताक्न, अर्काको जागिर खोजेर हिँड्न भौतारिन भन्दा हाम्रो स्वदेशमै स्वरोजगार बन्न हरेक किसिमका कामहरू हुनसक्छ। बाख्रा पालन होला, भङ्गुर पालन होला, अन्य व्यवसायहरू हुन सक्लान्, यी सबैमध्ये कुन चाहिँ आफूलाई चोइस हुन्छ त्यो पाइ पर्ने ठाउँमा त्यो त्यस क्षेत्रको बजार अथवा कुन व्यवसाय गर्दा ठिक हुन्छ भनेर आफ्नो स्वरोजगार हुने व्यवसाय नै अँगाल्नु भएमा यहाँहरूलाई एकदम राम्रो नेपालीपन र नेपाली स्वरोजगार आत्मनिर्भर बन्नको लागि प्रेरित गर्न चाहन्छु।
न्यौपाने लघु उद्यम केन्द्रका सञ्चालक नन्दलाल न्यौपाने। अब भने खुत्रुकै स्तम्भ। खुत्रुकै स्तम्भमा एउटा जानकारी।
छोटो अवधिको तालिमले लघु उद्यम बन्न सकिन्छ। व्यावसायिक सी विकास तालिम केन्द्र मार्फत यस्ता तालिमहरू पनि लिन सकिन्छ। 7 अवधिमा दिइने यस तालिममा मैनबत्ती बनाउने, विभिन्न किसिमका अचार तयार पार्ने, तरकारी खेतीको नयाँ प्रविधि सिकाउने जस्ता क्रियाकलाप गरिन्छ। त्यस्तै उपहार कोसेली उत्पादन यसमा पर्छ। मध्यम अवधिको तालिममा 16-45 समयावधि हुन्छ। हेयर कटिङ, मोटरसाइकल मर्मत, मुढा बनाउने, हिउँ पाइप बनाउने, कडाई जस्ता सिपमूलक तालिम यसमा पर्छन्। लामो अवधिको तालिममा 45-90 अवधि रहन्छ। यसमा सिलाई कटाई, हाउस वायरिङ जस्ता तालिम पर्छन्। यसरी स्थानीय स्तरमा उपलब्ध स्रोत साधनबाट कम लागतमा उद्यमी बनाउने काम लघु उद्यम विकास कार्यक्रमले गर्छ। यसबाट रोजगारी सिर्जना भए आय आर्जन हुने भएकाले गरिबी न्यूनीकरणमा मद्दत पुग्छ। औद्योगिक विकासको आधार स्तम्भका रूपमा रहेको लघु उद्यमले कुल ग्राहस्त उत्पादनमा करिब 7% योगदान पुर्याएको छ। देश विकासका लागि धेरै लघु उद्यमी जन्माउन आवश्यक छ। यसले स्वरोजगारी बन्न सिकाउँछ, परनिर्भरता कम गराउँछ, स्थानीय स्रोत र साधनमा आधारित हुने भएकाले आयातित कच्चा पदार्थमा यसले ध्यान दिँदैन, गाउँघरमा पाइने कच्चा पदार्थमा यो निर्भर रहन्छ। राष्ट्रिय अर्थतन्त्रलाई विश्व अर्थतन्त्रसँग जोड्नका लागि लघु उद्यमले मद्दत पुर्याउँछ। विश्वव्यापी सोच स्थानीय स्तरको स्रोत साधनको खोजमा यसले आफ्नो ध्यान केन्द्रित गर्छ। नेपालमा बनेका सामानको गर्व गरौँ, स्वदेशी वस्तु प्रयोग गरौँ भन्ने मूल नारामा यो निर्भर गर्छ। अत लघु उद्यमको विकासमा सबैको ध्यान जानु आजको आवश्यकता पनि हो। लघु उद्यमका माध्यमबाट राम्रो आमदानी पनि गर्न सकिन्छ।
हवस् त, यिनै सामग्रीसँगै हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ। कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? आमदानी खर्च र बचत गर्दा वा नगर्दाका अनुभवहरू तपाईँसँग छन् भने पनि हामीलाई सुनाउन नभुल्नुहोला है।
कार्यक्रमबारे केही जिज्ञासा भए हामीलाई तपाईँले 078-50-1404 फोन गर्न सक्नुहुन्छ। यसबारे हामीलाई जानकारी पनि दिनुहोला है।
कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँलाई धेरै धेरै धन्यवाद र धन्यवाद प्रविधिका साथी राजेन्द्र श्रेष्ठलाई। अर्को श्रृङ्खलासम्मका लागि म माया कण्डेल
अनि म प्रेम छेत्री पनि छुटिन्छौँ।
नमस्कार।